لله وكفى وسلام على عباده الذين اصطفى. أما بعد، أعوذ بالله من الشيطان الرجيم. بسم الله الرحمن الرحيم. اقترب للناس حسابهم وهم في غفلة معرضون. ما يأتيهم من ذكر من ربهم محدث إلا استمعوه وهم يلعبون. لاهية قلوبهم وأسروا النجوى الذين ظلموا هل هذا إلا بشر مثلكم أفتأتون السحر وأنتم تبصرون إلى الآخر. سبحان ربك رب العزة عما يصفون وسلام على المرسلين والحمد لله رب العالمين. اللهم صل على سيدنا محمد وعلى آل سيدنا محمد وبارك وسلم. اللهم أرنا الحق حقا وارزقنا اتباعه وأرنا الباطل باطلا وارزقنا اجتنابه. ربنا زدنا علما. تو اس کلاس میں جو ہماری درس قرآن کی کلاس ہے، اس میں سورۃ الانبیاء پڑھنی ہم نے شروع کر دی ہے پچھلے کی دو کلاسز سے. اس سے پہلے سورہ مریم الحمدللہ پڑھ کے ختم کری. تو ترجمہ پڑھ لیا تھا شروع کی 10 آیات کا، اور کلاس تفسیر بھی تقریباً آدھے سے زیادہ ہو گئی تھی. تو وہاں سے ہم کنٹینیو کرتے ہیں پیج نمبر 169 پر، کہ اللہ تعالیٰ نے فرمایا ان آیات میں کہ یہ جو ہے نا کہ کہاں پر تھے، وما ارسلنا قبلک الا رجالا نوحی الیہم، کہ ہم نے آپ سے پہلے کسی کو نہیں بھیجا سوائے مردوں کے. ٹھیک ہے، نوحی الیہم، ہم وحی کرتے تھے ان کی طرف. تو اس کے بعد پھر اللہ تعالیٰ نے فرمایا کہ فاسألوا اہل الذکر ان کنتم لا تعلمون، کہ تم پوچھ لو علم والوں سے، ذکر والوں سے، اگر تمہارے پاس علم نہیں ہے. ٹھیک ہے، تو یہاں پر جو ذکر کا لفظ استعمال ہوا تو اس سے مراد جو ہے وہ علم والے، یعنی اس بات کا علم جن لوگوں کے پاس ہے کہ اللہ تعالیٰ نے انسانوں ہی کو اپنا نبی، اپنا رسول بنا کر کے بھیجا، تو تم ان لوگوں سے جا کر کے پوچھ لو. ٹھیک ہے، اس کی تفسیر میں حضرت نے لکھا تھا کہ اگرچہ کہ اس وقت یہ علم والے کون لوگ تھے جن سے کہ پوچھنے کے لیے کہا جا رہا ہے، یہ اہل کتاب تھے، اور اہل کتاب جو ہیں وہ مسلمان نہیں ہوئے تھے اس وقت تک. ٹھیک ہے، یعنی بہت تھوڑے سے مسلمان ہوئے بعد میں جا کر کے بھی، لیکن اس وقت اور بھی کم لوگ مسلمان ہوئے تھے اہل کتاب میں سے، تو وہ تو کافر تھے. مگر یہ ایک ایسا معاملہ ہے کہ جس کے بارے میں، یعنی جو بہت مشہور معاملہ ہے، بہت سارے سورسز سے یہ والی خبر پہنچتی ہے. تو ایسی خبر جو بہت ڈفرینٹ سورسز سے آپ تک پہنچ رہی ہو نا، تو اس کو خبر متواتر کہتے ہیں. اور خبر متواتر جو ہے وہ آپ کسی کافر سے بھی لے سکتے ہیں. ٹھیک، مثال کے طور پر آپ کو کوئی بتائے کہ جی نعوذ باللہ فلاں ملک میں زلزلہ آ گیا. ٹھیک ہے، اب یہ جو زلزلے کی خبر ہے، یہ دینے والے آپ کے پاس کافر میڈیا ہے. فار ایگزامپل سی این این جو ہے، یہ مسلمان تو نہیں ہے نا، یہ نیک متقی پرہیزگار لوگ تو نہیں ہے سی این این والے. تو آپ نے سی این این کے اوپر خبر سنی کہ جی فلاں ملک کے اندر زلزلہ آ گیا. تو اب اصول تو یہ ہے کہ جو بھی خبر آپ تک آئے نا، تو آپ اس خبر کے اوپر ایسے یقین نہ کر لیں، بلکہ تحقیق کریں، پھر اس کے بعد اس خبر پہ یقین کریں. ٹھیک ہے، خصوصاً اگر کوئی کافر اور فاسق آپ کو ایسی خبر دے رہا ہے، تو آپ پہلے تحقیق کریں، پھر اس کے اوپر یقین کریں. لیکن اس زلزلے کی خبر جو ہے نا، آپ کو سی این این نے دی، پھر اس کے بعد جو ہے وہ فاکس نیوز نے دی، پھر اس کے بعد جو ہے وہ بی بی سی نے دی، پھر اس کے بعد کسی اور نیوز چینل نے دی، پھر انڈیا کے کسی نیوز چینل، سارے کے سارے نان مسلم نیوز چینلز ہیں، سارے کے سارے نان مسلم. ٹھیک ہے، تو اتنی تواتر کے ساتھ جو یہ خبر آپ کے پاس آ رہی ہے نا، زلزلے کی خبر، تو آپ اس کو یقین کر سکتے ہیں، اگرچہ کہ خبر دینے والے کافر ہیں، ریلائبل نہیں ہے، ٹرسٹ وردی نہیں ہے، کافر کی زبان کا کوئی اعتبار نہیں ہوتا. ٹھیک ہے, وہ تو اللہ کے بارے میں جھوٹ بول رہا ہوتا ہے, نبی کو جھٹلا رہا ہوتا ہے, آخرت کو جھٹلا رہا ہوتا ہے, لیکن کوئی ایسی خبر جو کہ بہت سارے سورسز سے آپ تک ایک ہی بات پہنچ رہی ہو, تو ایسے معاملے میں آپ کافر پر بھی ٹرسٹ کر سکتے ہیں. ٹھیک ہے, اور یہ جو زلزلے والی خبر ہے تو اس میں کوئی نان سینس والی بات بھی نہیں ہے. ایک اور بات یاد رکھیں, نان سینس والی بات بھی نہیں ہے. کیا مطلب کہ اگر وہ چینل یہ خبر دیتا کہ جی کیا کہتے ہیں سمندر میں زلزلہ آ گیا, سمندر یعنی سمندر کا پانی جو ہے نا وہ سمندر میں بلڈنگز جو بنی ہوئی تھی نا وہ بلڈنگز ٹوٹ کے گر گئیں, ٹھیک ہے, پیسیفک اوشن پر جو بلڈنگز بنی ہوئی تھی نا وہ بلڈنگز ٹوٹ کے گر گئیں, ہے نا, اتنا زلزلہ آیا پیسیفک اوشن میں کہ پیسیفک اوشن کے پانی کے اوپر بنی ہوئی, یعنی میں جزیرے کی بات نہیں کر رہا, پانی کے اوپر بنی ہوئی بلڈنگز ٹوٹ کے گر گئیں اس زلزلے کی وجہ سے. ٹھیک ہے, اب یہ خبر جو ہے وہ آپ کو فاکس نیوز بھی دے رہا ہے, یہ خبر آپ کو سی این این بھی دے رہا ہے, یہ خبر آپ کو بی بی سی بھی دے رہا ہے, یہ خبر آپ کو ہندوستان ٹائمز بھی دے رہا ہے. ٹھیک ہے, تو اب اس خبر پہ آپ یقین نہیں کر سکتے, ہے نا, اگرچہ کہ بہت سارے سورسز آپ کو یہ خبر دے رہے ہیں, ٹھیک ہے, لیکن آپ پھر بھی یقین نہیں کر سکتے. کیوں نہیں یقین کر سکتے بھائی؟ کیونکہ نان سینس, بالکل نان سینس قسم کی بات ہے, بالکل ہی بے وقوفی کی بات ہے کہ سمندر کے اوپر بلڈنگز بنی ہوئی تھیں سمندر کے پانی پر اور وہ بلڈنگز ٹوٹ کر کے گر گئیں زلزلے کی وجہ سے, ہے نا. اب یہ خبر تو نان سینس خبر ہے نا, یہ تو بالکل بے وقوفی کی بات ہے نا. تو اگرچہ کہ بہت سارے سورسز سے یہ خبر آپ کے پاس آ رہی ہے لیکن آپ پھر بھی اس کے اوپر یقین نہیں کر سکتے. لیکن اگر کوئی نان سینس بات نہ ہو تو اس کے اوپر آپ یقین کر سکتے ہیں اگر بہت سارے کافر سورسز بھی وہ خبر آپ کو بتا رہے ہوں تو. ٹھیک ہے, چلے آگے چلتے ہیں, جس کو آگے سمجھ اس کو آ گئی, جس کو نہیں آئی تو ایسی کوئی مسئلہ نہیں ہے, اس کے اندر آگے چلیں. تو آگے فرماتے ہیں کہ اور اسی طرح رسالت کے متعلق جو اس شبو کی دوسری تقریر ہے کہ رسول فرشتہ ہونا چاہیے, یعنی یہ جو کافر نبی علیہ السلام کی رسالت پر شبو کر رہے تھے تو ان کی دوسری تقریر یعنی دوسرا آرگیومنٹ جو ہے وہ کیا ہوتا تھا کہ رسول جو ہے وہ فرشتہ ہونا چاہیے تب ہم اس کی بات مانیں گے. تو اس کا جواب یہ ہے کہ ہم نے ان رسولوں کے جو کہ گزر چکے ہیں ایسے بدن نہیں بنائے تھے جو کھانا نہ کھاتے ہوں, یعنی فرشتہ نہیں بنایا تھا. ٹھیک ہے, وما جعلناہم جسدا لا یاکلون الطعام وما کانوا خالدین, یعنی ایسے ہم نے فرشتے نہیں بنائے تھے جو کہ جن کے جسم جو ہے وہ کھانا کی نیڈ نہ رکھتے ہوں اور جو ہمیشہ ہمیشہ رہنے والے ہوں. ٹھیک ہے, کسی بھی رسول کو ہم نے ایسا نہیں بنایا. تو کافر جو نبی علیہ السلام سے یہ ڈیمانڈ کرتے تھے نا, یا یہ یعنی اس قسم کے آرگیومنٹ کرتے تھے, وہ یہ کرتے تھے کہ ہمیں تو ایک ایسا رسول چاہیے جو کہ پرفیکٹ ہو. پرفیکٹ کا مطلب یہ نہیں کہ اخلاق میں پرفیکٹ ہو, بہترین اخلاق والا رسول ہو, سچا ہو اور دیانتدار ہو, اور نعوذ باللہ ثم نعوذ باللہ گویا کہ نبی علیہ الصلوۃ والسلام کو کہنا ہے کہ بھئی آپ تو سچے نہیں ہیں تو ہم آپ پہ کیسے یقین کر لیں, آپ تو دیانتدار نہیں ہیں تو ہم آپ پہ کیسے یقین کر لیں, ہمیں تو پرفیکٹ اخلاق والا بندہ چاہیے. نہیں, یہ کافر کہتے ہی نہیں تھے اور نہ وہ یہ کہہ سکتے تھے, کیونکہ اخلاق میں تو نبی علیہ الصلوۃ والسلام پرفیکٹ تھے. ٹھیک ہے نا, اخلاق میں. ٹھیک ہے, تو یہ کس قسم کی پرفیکشن ڈیمانڈ کرتے تھے؟ یہ پرفیکشن جو ہے نا یہ فزیکل ایبلٹیز میں پرفیکشن ڈیمانڈ کرتے تھے. فزیکل ایبلٹیز میں کیا مطلب؟ کہ اس کی جو فارم ہے, اس کا جو جسم ہے وہ ایسا ہونا چاہیے کہ اس کو کسی چیز کی نیڈ نہ ہو, ہے نا, کھانے کی نیڈ نہ ہو. بھائی کھانا ایک ضرورت ہے نا, کہ اگر کھانا نہیں کھائے گا تو جسم بیمار پڑ جائے گا اور کمزور ہو جائے گا, حتیٰ کہ مر ہی جائے گا. تو یہ ایک امپرفیکشن ہے نا جسم کی. کھانا از اے ریکوائرمنٹ, ٹھیک ہے, اس کے بغیر وہ زندہ نہیں رہ سکتا, تو یہ ایک نقص ہے, امپرفیکشن ہے. ٹھیک ہے, اسی طریقے سے زمین پر چلنا, ہے نا, ایک انسان جو ہے وہ زمین پر ہی چل سکتا ہے, وہ ہواؤں میں نہیں اڑ سکتا. तो ये उसके जिस्म की एक इम्परफेक्शन है कि वो हवा में क्यों नहीं उड़ सकता भाई, है ना। तो ये इस किस्म की परफेक्शन डिमांड करते थे रसूल से सल्लल्लाहु अलैहि वसल्लम, ठीक है, कि किसी किस्म का नुक्स ना हो तुम्हारे अंदर फिजिकली। मोरली की बात नहीं करते थे, क्योंकि मोरली तो नबी सल्लल्लाहु अलैहि वसल्लम के अंदर वाकई नुक्स नहीं था, ठीक है। तो अल्लाह ताला ने उसका जवाब दिया अपने कलाम के अंदर कि हमने किसी भी रसूल को ऐसा नहीं भेजा कि जो कि खाना ना खाता हो, और ये लोग जो आपकी वफात के इंतजार में खुशियां मना रहे हैं, यानी इन्होंने ये भी एक डिमांड करी थी ना, वमा कानु खालिदीन, यानी ये भी उन्होंने डिमांड करी थी कि ऐसा नबी होना चाहिए कि जो जिसके ऊपर मौत ना आए, हमेशा हमेशा रहने वाला नबी हो, ठीक है। तो अल्लाह ताला ने जवाब दिया कि हमने तो कभी कोई ऐसा नबी नहीं बनाया जो कि हमेशा हमेशा रहे, ठीक है। खालिदीन का मतलब होता है हमेशा रहने वाला, तो हमने कभी कोई हमेशा रहने वाला नबी बनाया ही नहीं। तो ये लोग ना असल में ये जो बातें करते थे ये तो खाली टाइम पास करने के लिए ना, नबी अलैहिस्सलाम के साथ शुगल करने के लिए और तंज करने के लिए इस तरह की बात करते थे। असल में तो इनके दिल में ये था कि ये भी तो इंसान है ना हमारे जैसे, तो ये आज नहीं तो कल मर जाएंगे, चले जाएंगे दुनिया से, और इनकी तो इनका तो कोई बेटा भी नहीं है, है ना, अबतर है ये। अबतर कहते थे जिसका कोई बेटा ना हो, तो ये तो अबतर है, मर जाएंगे, इनका कोई नाम लेने वाला भी नहीं होगा, ठीक है। तो असल में ये दिल के अंदर नबी अलैहिस्सलाम की मौत का इंतजार कर रहे होते थे, वफात का इंतजार कर रहे होते थे, ठीक है। तो वही बात यहाँ पे लिखी कि ये लोग जो आपकी वफात के इंतजार में खुशियां मना रहे हैं कि मर जाएंगे ये तो आज नहीं तो कल, ठीक है, यानी अपनी मौत का की फिक्र नहीं है, इनकी मौत की फिक्र है इनको, आज नहीं तो कल मर जाएंगे, ये नहीं सोच रहे कि मैं आज नहीं तो कल मर जाऊंगा, बल्कि ये आज नहीं तो कल मर जाएंगे। इसकी बिकौलिही तआला नतरब्बसु बिही रैबल मनून, ठीक है, कौन सी सूरत है ये, अम यकूलून शाइरुन नतरब्बसु बिही रैबल मनून, के वो कभी कहते हैं कि नहीं ये तो शायर है और हम तो उनके लिए ना नतरब्बसु बिही, उनके लिए हम इंतजार कर रहे हैं रैबल मनून का। रैबल मनून किस चीज को कहते हैं, जमाने की गर्दिश, यानी जमाना जो है ना वो चलता रहता है, राइट, घूमता रहता है, तो इस वजह से जमाना हमेशा एक जैसा नहीं रहता, इसको कहते हैं जमाने की गर्दिश, ठीक है। अब यहाँ पर जमाने की गर्दिश की क्या रेलेवेंस है कि भाई ये जो है ना आज जिंदा हैं और आज ये मोहम्मद सल्लल्लाहु अलैहि वसल्लम ये जिंदा हैं और ये ना नबूवत का दावा कर रहे हैं, लेकिन जमाने की गर्दिश का ये भी शिकार हो जाएंगे और कल ये भी मर जाएंगे, ठीक। जमाना तो चलता रहेगा और जमाने के चलने के साथ साथ इनकी उम्र भी खत्म हो जाएगी, दुनिया से चले जाएंगे। तो इस बात का हम इंतजार कर रहे हैं कि अभी इन्होंने हमारे लिए एक 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 इशू क्रिएट किया हुआ है, एक रकस क्रिएट किया हुआ है हमारे मुआशरे के अंदर, लोगों को जो है वो हर वक्त डराते रहते हैं, है ना, हर वक्त कहते रहते हैं कि जी तुम शिर्क नहीं छोड़ोगे तो जहन्नुम में चले जाओगे, तुम शिर्क नहीं छोड़ोगे तो ये हो जाएगा तुम्हारे साथ, तो ये हो जाएगा, वो हो जाएगा, है ना। ये एक नाउज बिल्ला एक सर दर्द है हमारे लिए, दर्द सर, ठीक है, यानी काफिर तो नबी को इसी तरीके से देखते हैं ना, दर्द सर। आज जिस तरह से हम नसीहत करने वालों को दर्द सर के तौर पर देखते हैं, क्या मुसीबत है, हर वक्त डांटते रहते हैं, हर वक्त जो है वो हमें डराते रहते हैं, ये हो जाएगा, वो हो जाएगा, देखो उसके साथ क्या हो गया, देखो उसके साथ क्या हो गया, है ना, तुम भी अगर अपने गुनाह नहीं छोड़ोगे और ये नहीं छोड़ोगे तो तुम्हारे साथ भी ये हो जाएगा। तो हमारे लिए भी नासे जो है वो दर्द सर है। उसी तरीके से मक्का मुकर्रमा के मुशरिकीन के लिए भी नबी अलैहिस्सलाम सलाम नाउज़ुबिल्लाह एक दर्द सर थे जिसके खत्म होने का वो इंतजार कर रहे थे। तो अल्लाह ताला ने उसको कुरान में जिक्र किया, नतरब्बसु बिही रैबल मनून, क्या हम इंतजार कर रहे हैं इनकी मौत का, गर्दिश जमाना जिसके तहत इनकी मौत आ जाएगी, ठीक है। तो अल्लाह ताला फरमाते हैं, यानी जवाब में ये, यानी अल्लाह ताला का जवाब ये बनता है कि ये वफात भी मनाफी नबूवत नहीं है, यानी ये कि ये फैक्ट कि ये मर जाएंगे, हम ये नहीं कह रहे कि मरेंगे नहीं, लेकिन मरना नबूवत के मनाफी नहीं है कि भाई नबी मर नहीं सकता, नबी मर सकता है बल्कि मरता है, हर नबी मरा, ईसा अलैहिस्सलाम अभी नहीं मरे लेकिन बाद में वो भी मरेंगे, ठीक है, जब आसमान से वापस आएंगे तो उसके बाद वो भी मर जाएंगे, तो कोई ऐसा नबी नहीं है जो कि ना मरे, क्योंकि वो गुज़श्ता हजरात भी दुनिया में हमेशा रहने वाले नहीं हुए, वमा कानु खालिदीन, हमेशा रहने वाले नहीं हुए। बस अगर आपकी भी वफात हो जाए तो नबूवत में क्या एतराज़ लाजिम आया, یعنی نبوت کا تو اس میں کوئی قصور نہیں ہے کہ جی آپ کی وفات ہو جائے. غرض یہ کہ جیسے پہلے رسول تھے ویسے ہی آپ بھی ہیں, اور یہ لوگ جس طرح آپ کی تکذیب کرتے ہیں اسی طرح ان حضرات کی بھی اس زمانے کے کفار نے تکذیب کی. ٹھیک ہے, تو بیسیکلی اس سے جو ہے نا وہ نبی علیہ السلام کے اوپر جو غم کی کیفیت تاری ہوتی تھی کہ اتنے قریبی رشتہ دار, اتنا تعریفیں کرنے والے لوگ جو ہیں وہ میرے خلاف ہو گئے ہیں اور ایسے ایسے جو ہیں وہ میری مخالفت کر رہے ہیں, میری دشمنی کر رہے ہیں نا, تو اس بار کو, اس بوجھ کو کم کرنے کے لیے اللہ تعالیٰ اس طرح کی باتیں نبی علیہ السلام کے اوپر نازل فرماتے تھے. سورہ انبیاء جیسے آگے ہم پڑھیں گے کہ یہ بالکل ابتدائی صورتوں میں سے ہے. تو پھر ہم نے جو ان سے وعدہ کیا تھا, ثم صدقناهم الوعد, ہم نے جو ان سے وعدہ کیا تھا کہ مکذبین کو عذاب سے ہلاک کریں گے جنہوں نے نبی علیہ السلام کی تکذیب کری, جھوٹا کہا آپ صلی اللہ علیہ وسلم کو, ان کو مکذبین کہا, تو ہم مکذبین کو عذاب سے ہلاک کریں گے اور تم کو اور مؤمنین کو محفوظ رکھیں گے. فانجیناهم ومن نشاء واہلکنا المسرفین, ٹھیک ہے نا, یہ اللہ تعالیٰ نے نبی علیہ السلام سے وعدہ کیا تھا, تو ہم نے اس وعدے کو سچا کیا, صدقنا, ہم نے سچا کر دیا اس وعدے کو, یعنی ان کو اور جن جن کو نجات دینا منظور ہوا اس عذاب سے ہم نے نجات دی, اور اس عذاب سے حد اطاعت سے گزرنے والوں کو ہلاک کیا. مسرفین جو کہ حد سے گزر جاتے ہیں, ٹھیک ہے, اسراف کرنے والے, یعنی جتنا آپ کو اللہ تعالیٰ نے مال دیا ہے آپ اس سے زیادہ جا کر کے خرچ کرنا شروع ہو جائیں, چاہے اس کے لیے آپ کو لون لینا پڑے کسی سے, چاہے اس کے لیے آپ کو کریڈٹ کارڈز بینک سے جو ہے وہ خریدنے پڑے, ٹھیک ہے, آپ اپنے دائرے سے زیادہ جا کر کے خرچ کرتے ہیں تو اس کو اسراف کہتے ہیں, اور اسراف جو ہے وہ حرام ہے. ٹھیک ہے, اب یہ اسراف جو ہے صرف مال و دولت کے خرچ کرنے میں نہیں ہو سکتا, میں خالی نہیں ہوتا, بلکہ یہ اسراف جو ہے وہ کسی بھی چیز میں ہو سکتا ہے. جیسے اللہ تعالیٰ نے اپنی جائز خواہشات کو پورا کرنے کی اجازت دی ہے, ٹھیک ہے, کوئی بھی جائز خواہش ہو, تو اس کے اندر جب آپ حد سے آگے بڑھ جاتے ہیں تو وہ بھی اسراف کہلائے گا. مثال کے طور پر کھانا, حلال کھانا, ٹھیک ہے, تو آپ کھانا کھا رہے ہیں بھوک مٹانے کے لیے, کھانا کھا رہے ہیں جی تاکہ آپ کو توانائی ملے اور آپ جو ہے وہ کنٹینیو کر سکیں اپنی زندگی اچھے طریقے سے, ٹھیک ہے, اب آپ نے جو ہے نا وہ اوور ایٹنگ شروع کر دی, بنجی ایٹنگ شروع کر دی, ٹھیک ہے نا, تو آپ کی صحت جو ہے وہ خراب ہونی شروع ہو گئی, آپ کا وزن جو ہے وہ بڑھنا شروع ہو گیا, اور وزن جب اوپر سے بڑھتا ہے تو نیچے گھٹنوں کے اندر تکلیف ہوتی ہے, گھٹنے اتنے وزن کے لیے بنائے نہیں تھے اللہ تعالیٰ نے آپ کے بدن کے اندر, ہے نا, تو اوور ویٹ کی وجہ سے گھٹنوں میں تکلیف ہو رہی ہے, پیر میں درد ہو رہا ہے, اور نہ جانے کیا کیا بہت سارے جو ہے وہ بیماریاں پڑ جاتی ہیں, تو یہ بھی اسراف ہے کھانے پینے کے اندر حد سے گزر جانا, اور اسی طرح اور بھی باقی چیزوں کے اندر, تو اسراف والا جو ہوتا ہے وہ ہلاک ہو جاتا ہے. ٹھیک ہے, تو اب عقیدے کے اندر یہ لوگ جو تھے یہ اسراف کس چیز میں کر رہے تھے, یہ کھانے پینے میں اسراف نہیں کر رہے تھے, یہ جو ہے وہ یعنی مال کے خرچ کرنے میں اسراف نہیں کر رہے تھے, یہ اسراف کر رہے تھے نافرمانی کے کاموں کے اندر, بہت زیادہ آگے بڑھ جاتے تھے. ٹھیک ہے, تو اہلکنا المسرفین, اللہ تعالیٰ نے یہ وعدہ بھی کیا ہوا تھا کہ ہم مسرفین کو ہلاک کر دیں گے. سو ان لوگوں کو ڈرنا چاہیے, اے منکروں اس تکذیب کے بعد تم پر دنیا اور آخرت میں عذاب آئے تو تعجب نہیں, کیونکہ ہم تمہارے پاس ایسی کتاب بھیج چکے ہیں, لقد انزلنا الیکم کتابا, تحقیق کہ ہم ایسی کتاب تمہارے اوپر نازل کر چکے ہیں کہ اس میں تمہاری نصیحت کافی موجود ہے, فیہ ذکرکم, تمہارے لیے نصیحت ہے اس کے اندر. ٹھیک ہے, تو یہ جو تفسیر ہے خلاصہ تفسیر, ٹھیک ہے, یہ حضرت تھانوی رحمۃ اللہ علیہ کی بیان القرآن ہے اصل میں, تو بیان القرآن میں حضرت نے یہاں پر ذکر کا جو مفہوم لیا ہے وہ ہے نصیحت. ٹھیک ہے, اس میں تمہاری نصیحت کافی موجود ہے, باقی معروف و مسائل پڑھیں گے تو وہاں پہ حضرت نے دوسرا مفہوم دیا ہے لفظ ذکر کا اس کانٹیکسٹ میں, دونوں جائز ہیں. ٹھیک ہے, باوجود ایسی تبلیغ موعظت کے پھر بھی تم نہیں سمجھتے اور نہیں مانتے, فلا تعقلون, پھر بھی تم اپنی عقل استعمال نہیں کرتے, غور نہیں کرتے اس بات کے اوپر. ٹھیک ہے, تو یہ تو ہو گئے خلاصہ تفسیر, کسی کو اگر کچھ پوچھنا ہو خلاصہ تفسیر میں سے. ये समझ में आ गया कि काफिरों ने क्या इतराजात किए थे नबी अलैहिस्सलाम के ऊपर यहाँ पर, अल्लाह ताला ने क्या जवाब दिए थे, तो ये कि फरिश्ते क्यों नहीं है, ठीक है, ये इतराज किया था, अल्लाह ताला ने इसका जवाब दिया कि ये हमने किसी को भी फरिश्ता बना के नहीं भेजा। दूसरा ये कि ये खाना, ये तो हमारे दरमियान रहते हैं, खाना खाते हैं और ये तो मर जाएंगे, तो अल्लाह ताला ने जवाब दिया कि नहीं, हर नबी खाना खाता था और हर नबी ने इस दुनिया से गुजर जाना है। अच्छा, मारूफ मसाइल शुरू कर लेते हैं, अगर किसी का सवाल नहीं है तो। सूरह अंबिया की फजीलत, ठीक है, यानी इसके स्पेशल जो 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 मुकाम है दूसरे सूरतों के अंदर, तो वो किया है। तो हजरत अब्दुल्ला बिन मसूद रजी अल्लाह तआला फरमाते हैं कि सूरह कहफ और मरियम और तौहा और अंबिया, ये चारों सूरतें नुजूल के एतबार से इब्तदाई सूरतें सूरतें हैं, इब्तदाई सूरतें, राइट, यानी जैसे इब्तदाई सूरतें, जैसे सूरह मुदस्सिर तो डेफिनेटली आपने सुनी होगी, सूरह अलग तो सबसे पहली सूरत थी, उसकी 5 आयतें, और सूरह मुदस्सिर, फिर उसके बाद सूरह मुजम्मिल भी है, और तो इस तरह से ये चार सूरतें भी जो है ना, यानी मक्का मुकरमा के दौर की सूरतें, ठीक है। सूरह कहफ का तो वाकया मशहूर है कि उस मक्का मुकरमा के कुफार नबी अलैहिस्सलाम से 3 सवाल पूछे थे, जो कि वो मदीना मुनव्वरा के यहूदियों से सीख करके आए थे, वो आपसे सुन से पूछे, तो उन सवालों के जवाब में सूरह कहफ नाजिल हुई, ठीक है। तो इब्तदाई सूरतों से मुराद ये कि मक्की दौर की सूरतें, ठीक है, और मरियम भी और ताहा भी और अंबिया भी। तो अब्दुल्ला इब्ने मसूद रतान जो थे, ये बिल्कुल अव्वल दौर के सहाबी थे, शुरू के जमाने में ईमान लाने वालों में से अब्दुल्ला इब्ने मसूद रतान थे, ठीक है। तो ये फरमाते हैं कि ये मेरी कदीम दौलत और कमाई है, जिनकी हमेशा हिफाजत करता हूँ मैं, ठीक है, यानी इसको मैं कसरत से पढ़ता हूँ, और ये मेरे लिए गोया के, यानी मेरे हसीन दौर, जिस जमाने में बस मैं होता था और नबी अलैहिस्सलाम होते थे और चंद और लोग होते थे, और हम जो है वो खूब अल्लाह के दीन के लिए कुर्बानियां दिया करते थे, मार खाया करते थे। अब्दुल्लाह बिन मसूद ने तो खूब मार खाई है काफिरों से, ठीक है, तो ये चेरिश किया करते थे अपने उन दिनों को ना, तो उसी तरीके से कह रहे हैं कि मेरी कदीम दौलत है मेरे लिए, तो ठीक है। इन्होंने बहुत लंबी उम्र पाई थी, यानी बहुत लंबी उम्र से कोई ये नहीं, कई सौ साल बल्कि लंबी उम्र पाई थी, और हजरत यानी उमर फारूक रज़ियल्लाहु अन्हु के जमाने में, उनके गालिबन उस्मान गनी रज़ियल्लाहु अन्हु का जमाना भी इन्होंने देखा, तो जाहिर है फिर ना वो लड़कपन का जमाना इनको अच्छा याद आता होगा। हाउ कैन वी आइडेंटिफाई प्रोपेगेंडा डन बाय द मीडिया, हाउ कैन वी आइडेंटिफाई प्रोपेगेंडा डन बाय द मीडिया। अच्छा, तो वो जो अभी पीछे बात हो रही थी कि मीडिया से अगर कोई सेंसिबल खबर आ रही हो तो काफिर मीडिया से भी उसको आप एक्सेप्ट कर सकते हैं, ठीक है, और अगर कोई नॉन सेंसिबल खबर आ रही हो तो उसको आप एक्सेप्ट नहीं कर सकते। ये बात आप पूछ रही हैं कि अच्छा, हाउ डू वी आइडेंटिफाई व्हाट इज नॉनसेंस, राइट, प्रोपेगेंडा का मतलब से उम्मीद है कि आपकी यही मुराद होगी कि व्हाट इज नॉनसेंस, कैसे आपको पता चलेगा कौन सी चीज जो है वो अक्लो शऊर के खिलाफ है। ये बात आपको कैसे पता चलेगी, ये बात फसलु अहल जिक्र इन कुंतुम ला तालमून ऐसे पता चली, क्योंकि ये जो उसूल है ना फसलु अहल जिक्र, तो इसका शान नुजूल तो ये है जो कि अभी हमने डिस्कस किया कि काफिर आपसे सलम से इस तरह की बातें क्या करते थे, तो अल्लाह ताला ने जवाब दिया कि तुम अहले किताब से जा करके पूछो, ठीक है। तो शान नुजूल तो इस आयत का ये है अहले किताब से पूछने के लिए, लेकिन कुरान के दीगर हुक्मों की तरह ये भी आम है, इस हुक्म के अंदर भी उमूमियत है, यानी ये हुक्म जो है ना वो हर सर्कमस्टांस के ऊपर अप्लाई होता है, ठीक है, ये आम हुक्म है। तो आम हुक्म का मतलब क्या, 21वीं सदी के अंदर भी यही हुक्म अप्लाई हो रहा है कि जब तुम्हें कोई बात समझ में ना आ रही हो, जब जब तब जब कोई ऐसी सिचुएशन पैदा हुई भी हो कि एक देखें एक 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 नॉर्मल ह्यूमन बीइंग जो होता है ना, नॉर्मल ह्यूमन बीइंग, ठीक है, तो उसको अल्लाह ताला ने ना एक बुनियादी शऊर दिया होता है, एक बुनियादी शऊर दिया होता है, ठीक है, जिसकी वजह से उसको ना मामले की खटाई का अंदाजा हो जाता है, यानी देयर इज समथिंग फिशी, देयर इज समथिंग नॉट राइट अबाउट दिस, उसको एक इदराक हो जाता है कि यार ये सही नहीं है, ये कुछ गड़बड़ है यहाँ पर, ठीक है, नॉर्मल ह्यूमन बीइंग को इदराक हो जाता है। अच्छा, अब नॉर्मल ह्यूमन बीइंग से क्या मुराद है? नॉर्मल ह्यूमन बीइंग से मुराद ये है कि जो कि अपनी अकल को इस्तेमाल करता हो, अकल को सोचने में, जरा जिसको ये आजिस कहते हैं मजाक में पे अटेंशन, जो कि पे अटेंशन करता हो, ठीक है, जो कि यानी हर वक्त उसको कहते हैं ना कि यानी मैं क्या खाऊंगा और मैं क्या पहनूंगा, मेरा जूता कैसा होना चाहिए, मेरी 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 कपड़े की मैचिंग कैसी होनी चाहिए, ये ख्वातीन की बातें, मर्दों में भी इस तरह की हरकतें होती हैं, है ना, हर वक्त उनको ये फिक्र रहती है कि जी अब किस रेस्टोरेंट से जाके खाना है, अब मुझे जो है वो किस क्या खाना है और कितना खाना है, और ये हर वक्त इसी फिक्र के अंदर रहते हैं, ठीक है। तो ऐसे लोग जो होते हैं ना, ये नॉर्मल नहीं होते, क्योंकि उनका जो अकल अल्लाह ताला ने दी हुई होती है ना उनको, वो इस अकल को जो है वो निटी ग्रिटी के अंदर मुस्तकिल इंगेज करके रखते हैं, ठीक है। तो ये बंदा जो है वो अपनी नॉर्मल सी जो है ना वो खो देता है, ठीक है। लेकिन जो शख्स अपने अकल को 100% इन चीज़ों में नहीं लगा देता, बल्कि ज़रूरत की हद तक इन चीज़ों के बारे में फिक्र करता है और उनका इंतज़ाम करता है, ठीक है, लेकिन ज़रा अपनी अकल को अपने इर्द गिर्द के मामलात को देखने के लिए भी इस्तेमाल करता है ना, ज़रा समझने के लिए भी, ज़रा और से बातों को देखता है, सोचता है, ठीक है, क्योंकि अल्लाह ने उसको अकल दी है, अल्लाह ताला ने उसको ऐसी फैकल्टी दी है इंटेलेक्ट की जो कि अपनी किसी दूसरी मखलूक को नहीं दी है ना, अकल की वजह से तो हम अशरफुल मखलूकात है ना, राइट, ऐसे को थोड़ी कि भाई हमारे दो हाथ जो है वो इस तरह के बने हुए और अंगूठा ऐसा है तो इस वजह से अशरफुल मखलूकात बन गए, है ना, हमारे सर के ऊपर बाल निकलते हैं और बाकी के जो है वो हर जगह बाल निकलते हैं तो इस वजह से हम अशरफुल मखलूकात हैं, इसलिए तो हम अशरफुल मखलूकात नहीं है ना, हम क्यों हैं अशरफुल मखलूकात जिसके ऊपर हम बड़ा नाज करते हैं, क्यों हैं? अकल की वजह से हैं। लेकिन अब इस अकल को अब आप जो है वो घास खाने के लिए इस्तेमाल करें, जिसको घास चरना कहते हैं, ग्रास ईटिंग, है ना, तो अब तो आप में और चौपाए में क्या फर्क रह गया, राइट, फोर लेग्ड एनिमल्स, भेड़ बकरा ऊंट बैल, वो भी तो हर वक्त घास खाता रहता है, तो अब आप भी हर वक्त घास खाते रहें तो फिर आप में और चौपाए में तो कोई फर्क नहीं रह गया ना, तो अशरफुल मखलूकात का स्टेटस तो आपने खो दिया ना, मतलब अब आप नॉर्मल नहीं है, आप एबनॉर्मल हो चुके हैं, ठीक है, तो नॉर्मल और एबनॉर्मल में ये फर्क होता है अकल का इस्तेमाल, ठीक है। तो जो इंसान नॉर्मल होता है यानी अपनी अकल को इस्तेमाल कर रहा होता है ना, तो उसको चीजों में गड़बड़ जो है ना उसका एहसास अल्लाह ताला दे देते हैं, ये अल्लाह की तरफ से होता है, इल्हाम होता है उसको, इल्हाम, ठीक है, इल्हाम, ये हर बंदे को होता है, ये सिर्फ औलिया कराम को नहीं होता, हर बंदे को जो अकल इस्तेमाल करता है उसको इल्हाम होता है, ठीक है। तो अब जब आपको इल्हाम हो गया कि देयर इज समथिंग फिशी अबाउट दिस, दिस कैन बी ट्रू, है ना, इतना तो अंग्रेजी से समझते होंगे, दिस कैन बी ट्रू, समथिंग रॉन्ग हियर, ठीक है, तो अब आप क्या करें टू कंफर्म कि जी ये सही नहीं है, अब आप क्या करें, जरा आप जवाब दे दें इसका, क्लास क्विज, जब आपको एक इदराक हो गया कि कुछ गड़बड़ है तो अब क्या करना चाहिए नेक्स्ट? आपके पास अकल है लेकिन आपके पास उस मामले का इल्म नहीं है, उस मामले की डिटेल नहीं है, तफसील नहीं है आपके पास, बिकॉज आप अहले अकल तो हैं लेकिन आप अहले इल्म नहीं है, राइट, इल्म तो भाई अक्वायर करना पड़ता है ना, इल्म जो है वो अकल के जरिए से इल्म आपके अंदर खुद बहुत कुछ थोड़ी आ जाता है, ठीक है। तो जब आपके अकल ने आपको हल्का सा इंडिकेशन दे दी है कि देयर इज समथिंग रॉन्ग हियर, یہ جو خبر مل رہی ہے مجھے میڈیا سے, یہ میڈیا کی خبر جو ہے نا, یہ دس کینٹ بی آل ٹرو, سم تھنگ کچھ نہ کچھ تو اس میں گڑبڑ چل رہی ہے. اب آپ کیا کریں گے, ہے نا, اب جن کے پاس علم ہے ان سے پوچھیں گے, اللہ کے حکم پہ عمل کریں گے. بلکہ کامن سینس بھی یہی ہے, اللہ کا حکم بھی ہے اور کامن سینس بھی ہے کہ بھئی آپ کو نہیں پتا معاملات کی تحقیق کا تو جن کے پاس علم ہے ان سے جا کر بھی پوچھ لو, ٹھیک ہے نا. فاسألوا اہل الذکر ان کنتم لا تعلمون, تمہارے پاس عقل تو ہے لیکن تمہارے پاس علم نہیں ہے نا, تو علم والوں سے جا کے پوچھو, ٹھیک ہے. جب آپ علم والوں سے پوچھیں گے نا تو پھر وہ آپ کو بتا دیں گے کہ یس دس واز پروپیگنڈا, دس از نان سینس, ٹھیک ہے. بے شک سارے میڈیا چینلز جو ہیں وہ یہ خبر جو ہے وہ براڈ کاسٹ کر رہے ہیں, لیکن ڈو ناٹ ٹرسٹ, ہے نا, ٹیک اٹ ود اے, وہ کہتے ہیں نا پنچ آف سالٹ, نو, ٹیک اٹ ود اے شول آف سالٹ, بلکہ ٹیک اٹ ود اے کلو گرام آف سالٹ, ہے نا. اس کو آپ پورا کا پورا یقین نہیں کریں اس کے اندر, بیکاز اس کے اندر دھوکا ہے, اس کے اندر بہت کچھ ہے. اور یہ بات یاد رکھیں, یہ بات یاجس بھی بہت ریپیٹ کرتا ہے, کیونکہ ہمارے مشائخ بھی ریپیٹ کر رہے ہیں, ہمارے اکابرین بھی ریپیٹ کر رہے ہیں اس بات کو, کہ یہ جو زمانہ جس سے ہم گزر رہے ہیں نا, یہ ہے دجال کا زمانہ, فتنہ دجال, اور دجال مینس ڈیسیپشن, دھوکا, ٹھیک ہے. تو اس وجہ سے اس دور کے اندر تو اور بھی زیادہ دھوکے کا احتمال جو ہے وہ بہت زیادہ بڑھ گیا ہے, بہت زیادہ, ٹھیک ہے. بلکہ یہاں تک کہ وہی بات جو کہ آج سے 50 سال پہلے کسی نے اخلاص کے ساتھ کری تھی, 50 سال پہلے اخلاص کے ساتھ ایک بات کری تھی, ٹھیک ہے, اور بڑی اچھی بات کری تھی, ٹھیک ہے, لیکن وہی بات آج کے زمانے میں کوئی کرے گا نا, ٹھیک ہے, جو کہ 50 سال پہلے کسی بڑے نے بڑے اخلاص کے ساتھ کری تھی, آج کے زمانے میں وہی بات کوئی میڈیا والا یا کوئی بڑے جو اوپر بیٹھے ہوئے اس طرح کا کوئی بندہ اگر بات کرے گا, اس کے اندر دجل ہوگا. اٹس آلموسٹ اے گیون, آلموسٹ اے گیون کہ اس کے اندر دجل ہوگا, اس کے اندر فریب ہوگا, اس کے اندر کیا ہوگا, کلمۃ الحق یرید بہ الباطل, یہ عربی کا ایک مقولہ ہے, کلمۃ الحق یرید بہ الباطل, یعنی بڑی اچھی بات, کلمہ حق ہے, بڑا اچھا کلام ہے, بڑی اچھی بات ہے, لیکن یرید بہ الباطل, یرید بہ الباطل کا مطلب ہوتا ہے کہ اس سے ہی وانٹس ٹو اچیو اے باطل مقصد, کلمہ حق کہہ کر کے مقصد جو لینا چاہ رہا ہے وہ باطل ہے, غلط مقصد ہے, ٹھیک ہے. تو یہ دھوکا اسی کو کہتے ہیں کہ آپ اوپر سے بڑی اچھی بات کریں لیکن اصل میں آپ جو ہے نا وہ لوگوں کو دھوکا دینے کی کوشش کر رہے ہوں, ٹھیک ہے. تو فتنہ دجال کا زمانہ تو دجل, ڈسیپشن, فریب, بالکل ہی نظر کچھ آ رہا ہوگا, اصل میں کچھ اور ہوگا, ٹھیک ہے. تو اس وجہ سے میڈیا پہ تو یعنی آپ ٹرسٹ کر ہی نہیں سکتے نا, بالکل بھی, ٹھیک ہے. جب وہ نان سینس کا احتمال ہو اس کے اندر, جب اس کے اندر اس طرح کی کوئی بھی پاسبلٹی ہو نا, جی ہاں یہ دھوکہ دے رہے ہیں آپ کو, تو پھر تو آپ ریزیوم یہی کریں کہ دھوکہ ہی ہے. جب تک آپ کو کنفرم نہ ہو جائے نا, یعنی سمجھیں جیسے ایک اصول ہے نا, انوسنٹ انٹل پروون گلٹی, ہے نا, یہ ایک اصول سنا ہوگا کہ جی معصوم, آپ کسی کو معصوم سمجھیں گے جب تک کہ اس کا قصور کنفرم نہ ہو جائے, پروو نہ ہو جائے, ٹھیک ہے نا. تو اس اصول کو فتنہ دجال کے زمانے میں جو نان مسلم میڈیا ہے, اور سارا ہی میڈیا نان مسلم ہے, کوئی مسلم میڈیا نہیں ہے, ٹھیک ہے, ساری مسلم نان مسلم میڈیا ہے, تو اب میڈیا سے جو بھی خبر آ رہی ہو نا, تو آپ یہ کنسیڈر کریں کہ یعنی فالس انٹل پروون ٹروتھ, ٹھیک ہے نا, یہ جھوٹ ہی ہے جب تک کہ اس کے سچ ہونے کا یقین نہ ہو جائے. بہرحال تو یہ بات ہو گئی, تو مسائل میں ہم نے فضیلت پڑھ لی سورہ انبیاء کی. اب آگے چلتے ہیں کہ اقترب للناس حسابہم, یعنی وہ وقت قریب آ گیا جب کہ لوگوں سے ان کے اعمال کا حساب دیا جائے گا, مراد اس سے قیامت ہے. یعنی جب قیامت برپا ہو جائے گی اور پھر میدان حشر اسٹیبلش کر لیا جائے گا, اور اس حشر کے اندر پھر بیلنس بھی اسٹیبلش کر دیا جائے گا, ٹھیک ہے. تو لوگوں سے پھر پوچھ سب شروع ہوگی, تو وہ وقت مراد ہے. اور اس کا قریب آ جانا دنیا کی پچھلی عمر کے لحاظ سے ہے, کیونکہ یہ امت آخر الامم ہے, آخری آنے والی امت ہے. اور اگر حساب عام مراد دیا جائے, یعنی ویسے دنیا کی عمر جو ہے نا, وہ اگر آدم علیہ السلام سے لے کر کے جو ہماری ہسٹری, یعنی جو ریلیجیس سورسز سے جو ہسٹری کا اندازہ ہوتا ہے, تو وہ ویری یعنی اپروکسیمیٹلی 6-7 ہزار سال سے زیادہ نہیں بنتی, ٹھیک ہے. 6-7 ہزار سال سے زیادہ نہیں بنتی ہے, ٹھیک ہے. باقی جو اگر آپ نان مسلم سورسز سے جا کر کے لیں, یہ جو جیولوجسٹ ہیں اور جو آرکیولوجسٹ ہیں اور ہے نا جو بھی ہیں, ان کے حساب سے تو یہ تو تھاؤزنڈ آف ایئرز اور ملین آف ایئرز اور ان سب کی باتیں کرتے ہیں, ٹھیک ہے. ان کی جو بھی ہے, ان کو ٹرسٹ کریں نہ کریں, تو اگر آپ ریلیجس سورسز سے جو 6-7 ہزار سال کی بات لیتے ہیں, تو اس حساب سے بھی جو ہے نا نبی علیہ الصلوۃ والسلام جو ہے وہ بالکل آخری زمانے میں آئے نا. اقترب للساعۃ وانشق القمر, اقتربت الساعۃ وانشق القمر, ٹھیک ہے, کہ قیامت قریب آ گئی اور آسمان سوری چاند دو ٹکڑے ہو گیا. اور چاند دو ٹکڑے کب ہوا؟ نبی علیہ الصلوۃ والسلام کے مکی دور کے اندر ہوا, ٹھیک ہے. تو اللہ تعالیٰ نے فرمایا یہ قیامت قریب آ گئی, تو نبی علیہ الصلوۃ والسلام کا دنیا میں آ جانا جو ہے نا, یہ بھی قرب قیامت کی نشانی میں سے ایک نشانی ہے. لیکن ہم دیکھ رہے ہیں کہ جی 1400 سال تو گزر چکے ہیں, ابھی تک تو قیامت نہیں آئی. تو کیا مطلب کہ بھائی 1400 سال کمپیئر ٹو 7000 ایئرز ان دا پاسٹ, تو 1400 سال جو ہے وہ تھوڑا سا ایریا ہے, تھوڑا سا عرصہ ہے, ٹھیک ہے. تو ایک تو یہ بات ہو گئی کہ اوور آل جو دنیا کی زندگی ہے اس کے مقابلے میں اب بہت تھوڑا ٹائم رہ گیا ہے. یعنی اگر آپ کچھ کیلکولیشن وغیرہ بھی کریں نا, تو جس طرح ماضی کے لیے کہا نا کہ 6-7 ہزار سال کا ماضی ہے ہمارا, ٹھیک ہے, تو انہی ریلیجیس سورسز کی بنیاد پر اگر آپ آگے کا کیلکولیشن کریں, تو وہ بھی کوئی 200-300 سال سے زیادہ نہیں بنتا, ٹھیک ہے. یعنی ساری حدیثوں کو آپ لیں اور خوب اس کے اوپر غور و فکر کریں, اور خوب جو ہے نا وہ یعنی 3-5 قسم کی کیلکولیشن کریں بیٹھ کر کے نا کاغذ کے اوپر, تو اندازہ یہی ہوتا ہے کہ جی بس اب 200-250 سال بس اتنا رہ گیا ہے, ٹھیک ہے. فکر نہ کریں, کسی نے 200 سال زندہ نہیں رہنا, زندگی تو ویسے بھی 20-30 سال کسی کی رہ گئی ہوگی, ایوریج ایئر جو ہوتی ہے, ورنہ تو موت کسی کو نہیں پتا. تو 200 سال سن کر کے ڈرنے کی کوئی ضرورت نہیں ہے, کیونکہ 200 سال تک کسی نے بھی زندہ نہیں رہنا کہ قیامت ہمارے اوپر آ جائے, ٹھیک ہے. تو یہ ہے اوور آل کے حساب سے. لیکن آگے فرماتے ہیں کہ اگر حساب عام مراد لیا جائے, تو حساب قبر بھی اس میں شامل ہے, جو ہر انسان کو مرنے کے فوراً بعد دینا ہوگا, ٹھیک ہے. وہ جو 3 سوال پوچھے جائیں گے کہ جی من ربک و ما دینک و ما من ہذا, یہ کون ہے, نبی علیہ الصلوۃ والسلام کے بارے میں پوچھا جائے گا, ٹھیک ہے. تمہارا رب کون ہے, تمہارا دین کیا ہے, اور یہ کون ہے. حدیث کی تفسیر میں آتا ہے کہ نبی علیہ الصلوۃ والسلام کی تصویر باقاعدہ دکھائی جائے گی, فرشتے لے کر کے آئیں گے, ٹھیک ہے. تو یہ ایک حساب ہی ہے جو کہ قبر کے اندر ہر انسان کا شروع ہو جانا ہے موت کے فوراً بعد سے, اور اسی لیے ہر انسان کی موت کو اس کی شخصی قیامت کہا گیا ہے. من ماتا فقط قامت قیامتہ, ٹھیک ہے, کہ جو شخص مر گیا اس کی قیامت تو ابھی قائم ہو گئی. اس معنی کے اعتبار سے حساب کا وقت قریب ہونا تو بالکل ہی واضح ہے کہ ہر شخص کی موت خواہ کتنی ہی عمر ہو کچھ دور نہیں, خصوصاً جب کہ عمر کی انتہا نامعلوم ہے, تو ہر دن ہر گھنٹہ موت کا خطرہ سامنے ہے. یعنی کسی وقت مر سکتے ہیں. موت کی مثال تو ایسے ہے کہ جیسے ایک دیا جل رہا ہو, جیسے آج کل دیا تو کوئی نہیں جلاتا, انڈیا میں وہ ان کے کوئی دیوالی والی ہوتی ہے, اس میں دیا بھی جلاتے ہیں, لیکن ویسے موم بتیاں تو آج بھی लोग जो है वो सेलिब्रेशंस के ऊपर मोमबत्तियां जला लेते हैं या लाइट चली जाती है तो उसके लिए मोमबत्तियां जला लेते हैं, तो मोमबत्ती से हम वाकिफ है ना। तो मोमबत्ती जो है उसके अंदर मोम होता है वैक्स, और उसके ऊपर एक एक बत्ती लगी हुई होती है, तीली लगी हुई होती है जिसको जो कि जल रही होती है, ठीक है। तो अब एक नौजवान इंसान है या एक बच्चा है तो उसकी मिसाल ऐसी है कि जैसे कि अभी लंबी सी मोमबत्ती है पूरी की पूरी मौजूद है और उसके ऊपर जो है वो दिया जल रहा है, वो उसकी जल रही है उसकी फिलामेंट, ठीक है। अब जैसे जैसे वो अपनी उम्र काट रहा है बच्चा, तो वैसे वैसे उस मोमबत्ती की मोम जो है वो घट रहा है, पिघल रहा है, और उसका जो जो फिलामेंट है वो जल जल करके कम हो रहा है, कम हो रहा है, ठीक है। लेकिन जब वो नौजवान होता है तो क्या होता है कि अभी भी बहुत सारे जो है ना वो मोमबत्ती का साइज बाकी होता है, बहुत सारा वैक्स बाकी होता है, ठीक है। लेकिन जब वो बूढ़ा हो जाता है इंसान, तो फिर बूढ़े होने की मिसाल ऐसे है कि अब बहुत थोड़ा सा वैक्स बाकी रह गया, ठीक है। तो जब ये वैक्स खत्म हो जाएगा तो उसने मर जाना है, ठीक है। तो क्या मतलब, क्या वैक्स खत्म होगा बत्ती खत्म होगी तभी मोमबत्ती बुझेगी? नहीं, मोमबत्ती बुझने के लिए वैक्स का खत्म होना तो जरूरी नहीं है, है ना। बल्कि मोमबत्ती बुझने की एक दूसरी सूरत वो क्या है कि एक हवा का झोंका आए, एक हवा का झोंका और मोमबत्ती बुझ जाए, ठीक है ना। चाहे आपने अभी अभी एक फ्रेश मोमबत्ती निकाल करके जलाई है, हवा का झोंका उसको भी बुझा सकता है। बिल्कुल उसी तरीके से जिस तरह से सारी रात जलने वाली मोमबत्ती एक हवा के झोंके से बुझ जाएगी, बिल्कुल उतना ही हवा का झोंका अभी जलाई हुई मोमबत्ती को बुझाने के लिए काफी है या नहीं? कोई इससे इनकार कर सकता है? कोई माँ ने ऐसा बच्चा नहीं जाना जो कि इस बात से इनकार कर सकता है ना। इंसान की जिंदगी का ही मामला है, ठीक है। चार महीने का बच्चा वो भी इस दुनिया से चला जाता है, चार साल का बच्चा हमारे रिश्तेदारों में चार साल का बच्चा ना? हमारे दरमियान रहने वाला चला गया चार साल, ठीक है। 40 साल का भरपूर इंसान, 40 साल की उम्र क्या उम्र होती है, जब नबूवत मिलती है इंसानों को तो बेहतरीन उम्र 40 साल की उम्र होती है, 40 साल का बंदा दुनिया से चला जाता है, राइट। एक्सीडेंट हुआ, कोई बीमारी लग गई, और कुछ नहीं तो सांस ही उखड़ गई, कोई कार्डियक अरेस्ट हो गया। अभी चंद दिन पहले हमारे एक और रियाज के अंदर उनके शौहर का जो है कार्डियक अरेस्ट हो गया, चले गए, ठीक है। और उसी तरीके से 60 साल का बूढ़ा, 80 साल का बूढ़ा, है ना। जिंदगी का क्या है, दादा रह जाता है दुनिया में, पोता चला जाता है, है ना। बाप रह जाता है दुनिया में, बेटा चला जाता है। तो ये हकीकत है हमारी दुनिया, हमारी जिंदगी की। तो अब हम इस फिक्र में लगे हुए हैं कि जी अभी जरा हम टाइम वेस्ट कर लेते हैं, है ना, अभी हम जो है वो फजूलियात के अंदर अपना टाइम निकाल लेंगे और फिर हम बाद में जा करके जो है ना वो नेकियां करेंगे, गुनाहों से बचेंगे। अभी तो जैसे सारी दुनिया कर रही है, जैसे हमारी एज के दूसरे लोग कर रहे हैं, तो हम भी उसी तरह का काम करेंगे, ठीक है ना भाई। आप तो गोया कि ये फैसला करके बैठे हुए ना कि अभी आपने 40 साल और गुजारने दुनिया के अंदर, किसको पता है कि 40 साल और गुजारने, राइट। 4 मिनट का नहीं पता हमें तो 40 साल का क्या पता होगा। और हिसाब का मामला यह है, इधर आंख बंद हुई उधर हिसाब किताब शुरू हो, बल्कि मजीद देखा जाए तो आंख बंद होने से पहले शुरू हो जाता है, आंख बंद होने से पहले शुरू हो जाता है, राइट। इसलिए कि रूह खींचने वाला जो प्रोसेस है ना, रूह खींचने वाला प्रोसेस जो पूरे बदन में से निकलती है ना रूह, उसी वक्त इंसान के आमाल का असर शुरू हो जाता है उसके ऊपर। जिसके अच्छे अमाल होते हैं ना, उसकी रूह जो होती है वो आसानी से निकल जाती है। जो आखिरत के लिए जिंदगी गुजार रहा होता है ना, उसकी रूह इस दुनिया को छोड़ने में मुश्किल नहीं दिखाती, तकलीफ नहीं होती उसको, है ना। आपको मिसाल के तौर पर जैसे पाकिस्तान से या इंडिया से कोई साहब जो है ना वो जॉब करने के लिए सऊदी अरब आए हुए, है ना, पाकिस्तान में उनके बीवी बच्चे रहते हैं, ठीक है, और ये साहब जो है ना वो एक साल से दो साल से सऊदी अरब में जॉब कर रहे हैं और बीवी बच्चों के पास ही नहीं उनका जाना होता, है ना, माँ बाप के पास ही जाना नहीं होता, ठीक है। अब जब इनको छुट्टी मिलती है और इनको जहाज का टिकट मिलता है कि हाँ जी अब आप जो है ना वो पाकिस्तान जा सकते हैं, इंडिया जा सकते हैं, अपने बीवी बच्चों से मिलेंगे, है ना, आप अपने जो है वो माँ बाप से मिलेंगे, तो अब ये शख्स जो है वो यानी इसको कोई इसके अंदर कोई मुश्किल पेश आएगी सऊदी अरब से फ्लाई करने में? ये तो शौक से फ्लाई करेगा सऊदी अरब से, है ना, इसकी तो यानी वक्त नहीं कट रहा होगा कि कब मेरी फ्लाइट का दिन आए, कब मैं जहाज में बैठूं और कब मैं यहां से उड़ करके वहां पे पहुंच जाऊं। इसका बस नहीं चले कि ये दौड़ करके वहां पे पहुंच जाए जहाज से पहले, है ना, क्योंकि इसका जो इसकी जो मोहब्बत वाले हैं वो तो वहां पर है, राइट, यहाँ पे कोई थोड़ी इसका दिल अटका हुआ है, इसका दिल तो वहां पर अटका हुआ है, तो इसकी जान इसके लिए तो सफर करना इंतहाई आसान काम है। हजरत बिलाल हबशी रज़ियल्लाहु ताला अन्हु जब उनके ऊपर एकदम आखिरी वक्त के आसार नमूदार होना शुरू हुए तो उनकी बीवी ने कहा हाय असफ या असफा, बिलाल हमसे रुखसत हो रहे हैं, है ना, बिलाल रज़ियल्लाहु अन्हु ने जवाब दिया बड़ी खुशी का वक्त है, हम कल अपने हबीब अलैहिस्सलाम और उनके सहाबा से मुलाकात करेंगे। मौत को समझे है गाफिल इख्तिताम जिंदगी, नो, है ये शाम जिंदगी, सुबह दवाम जिंदगी, है ना, अल मौत जसरुन यूसिलुल हबीब इलल हबीबी, ठीक है, यूसिलुल हबीब इलल हबीबी, मौत तो एक पुल है जो कि हबीब को हबीब से मिला देता है, अल्लाह ताला हबीब आला है, अल्लाह ताला महबूब हकीकी है, और फिर नबी अलैहिस्सलाम आलम बरज़ख के अंदर ईमान वालों का इंतजार फरमा रहे हैं, सहाबा की जमात ईमान वालों का इंतजार फरमा रही है, राइट, तो अब ये ईमान वाला जिसने जिंदगी आखिरत के लिए गुजारी थी इसके लिए मौत का जो प्रोसेस है अभी हिसाब किताब शुरू नहीं हुआ, हिसाब किताब तो बाद में शुरू होगा, अभी तो जो जान निकालने का प्रोसेस है ये इसके लिए खुशखबरी है, ये इसके लिए खुशखबरी है, राइट, और जिसकी जिसकी जो जान इस दुनिया में अटकी हुई है, है ना, जो कि इसी दुनिया के लिए सोचता है, जागता है, सोता है, हर वक्त यही दुनिया, है ना, ये मौत से गाफिल है, इसको आखिरत की जिंदगी आखिरत बना लूंगा बाद में जाकर के, है ना, ऐसे शख्स के लिए जब मौत का फरिश्ता आएगा और इसकी जान निकालेगा ना, तो अब क्या है, हदीस मुबारका के अंदर है ना कि इसकी जो रूह है ना, इसकी रूह फिर छुपने की कोशिश करती है, बदन के अंदर छुपने की कोशिश करती है, और फिर उस रूह को जो है वो पकड़ करके उसमें से निकालना पड़ता है और उसमें तकलीफ होती है, बड़ी ऐसी तकलीफ होती है जैसी तकलीफ हम तसव्वुर नहीं कर सकते। पिछले दिनों हम बच्चों के लिए चिड़िया खरीदने के लिए गए, तोते और चिड़िया खरीद के लेकर के आए, है ना, तो अब बता दिया जी वो दुकान वाले को, हाँ जी वो वाली बर्ड चाहिए हमें, है ना, अब दुकान वाले ने जो है ना वो पिंजरे के अंदर हाथ डाला उस वाली बर्ड को पकड़ने के लिए जिसकी तरफ हमने इशारा कर दिया था, तो अब क्या हो रहा है, पूरे पिंजरे के अंदर भूचाल आ गया, सारी बर्ड्स उड़ना शुरू हो गई, इधर कोई इधर भाग रही है, कोई इधर भाग रही है, कोई उधर, देखा है कभी इस तरीके से किसी भरे हुए पिंजरे के अंदर से जब कोई चिड़िया पकड़ने की कोशिश करते हैं तो क्या होता है उसके अंदर, और जिस चिड़िया को पकड़ने की कोशिश कर रहे हैं वो भी निकलना नहीं चाह रही, वो भी भाग रही है। मुर्गी की दुकान पे जाते हैं पाकिस्तान के अंदर, यहाँ पे तो ऐसा नहीं होता लेकिन पाकिस्तान में है ना, वो ब्रॉयलर मुर्गी की बोटियां बनवाने के लिए जाते हैं, तो उस वक्त जो मुर्गी की दुकान वाला जो मुर्गी को पकड़ने के लिए अंदर हाथ डालता है ना, तो वो कैसे चिल्ला रही होती है, कैसे चीख रही होती है, वो नहीं निकलना चाहती अपने पिंजरे से, हालांकि उस पिंजरे के अंदर वो कोई बहुत अच्छी हालत में नहीं होती, है ना, क्या गंदगी में बैठी हुई होती है, कैसी बुरी तरीके से उसको पिंजरे के अंदर स्टफ किया हुआ होता है, लेकिन निकलना नहीं चाहती वो पिंजरे से, चिल्ला रही होती है, चीख रही होती है, बिल्कुल यही मामला हमारा भी है। इस दुनिया में हम कौन से सुकून के अंदर है, दुनिया में हमें कौन सी नेमतें मिली हुई है, सारा का सारा धोखा है, कोई सुकून नहीं है, कोई इत्मीनान नहीं है, अल्लाह के जिक्र वाला इत्मीनान तो आखिरत वाला इत्मीनान है जो कि इस दुनिया में सिर्फ दिल के अंदर इंसान को मिलता है, ورنہ تو پریشانی پریشانی ہے اس دنیا کے اندر. لیکن ہم ایسا سمجھتے ہیں کہ یہ دنیا ہماری جنت ہے, ہم اس کے اندر اپنی حقیقی جنت بنا لیں گے. تو ایسا شخص جو اس دھوکے میں مبتلا ہوتا ہے نا, جب موت کا فرشتہ آتا ہے نا اس کو پکڑنے کے لیے, وہ بھی اسی مرغی کی طرح سے چلا رہا ہوتا ہے, وہ بھی ایسے ہی جو ہے نا وہ پنجرے کے اندر بھاگ رہا ہوتا ہے. اس کی روح, اس کے پنجرے, یہ جو ہمارا جسم ہے نا, یہ ہماری روح کا پنجرا ہے. ہماری روح اس پنجرے کے اندر بھاگ بھاگ کر کے چھپنے کی کوشش کر رہی ہوتی ہے, کہیں میں موت کے فرشتے کے ہاتھ میں نہ آ جاؤں اور یہ مجھے باہر نہ نکال. تو یہ حساب کتاب تو قبر میں پہنچنے کے بعد شروع ہونا تھا, یہ عمل تو اس سے پہلے شروع ہو جاتا ہے, یہ تو اس سے پہلے شروع ہو جاتا ہے. تو یہ اصل حقیقت ہے, یہ ایسی حقیقت ہے جو کہ ان ریپلیسیبل, ان چینجبل حقیقت ہے. باقی ہر چیز چینج ہو سکتی ہے کہ یہاں پہ ایسا نہیں ہے, مجھے ادھر کھانا نہیں ملا, مجھے ادھر کھانا مل جائے گا, مجھے یہاں پہ وہ نہیں ملا, مجھے وہاں پہ وہ مل جائے گا. ایوری تھنگ از ویریبل, دس از کانسٹنٹ. ٹھیک ہے, اور اسی کو جو ہے نا ہم بھولے میں ہیں. اقترب للناس حسابهم وهم فی غفلت مورد. یہ مکہ مکرمہ کے مشرکوں کے لیے خالی آیت نہیں ہے, یہ ہمارے لیے بھی ہے, یہ ہمارے لیے بھی ہے. ٹھیک ہے, جب بھی فرمایا کہ اس معنی کے اعتبار سے حساب کا وقت قریب ہونا تو بالکل ہی واضح ہے کہ ہر شخص کی موت, خواہ عمر کتنی عمر ہو, کچھ دور نہیں, خصوصاً جب کہ عمر کی انتہا نامعلوم ہے, تو ہر دن ہر گھنٹہ موت کا خطرہ سامنے ہے. مقصود اس آیت سے غفلت شعار لوگوں کو متنبہ کرنا ہے, غفلت شعار لوگوں کو, جس میں سب مؤمن و کافر داخل ہیں, سب مؤمن و کافر داخل ہیں. یہاں پر مؤمن کا لفظ ایمان کامل والے مؤمنوں کے لیے نہیں استعمال ہوا, بلکہ ایمان ناقص والے مؤمنوں کے لیے استعمال ہوا, جیسے کہ ہم لوگ ہیں. یہ نہیں کہ ہم نعوذ باللہ کافر ہیں, الحمدللہ ہم مؤمن ہیں, لیکن غافل ہیں, موت سے غافل ہیں, حقیقت سے غافل ہیں. تو یہ آیت جو ہے نا, یہ ہمارے لیے ہے, یہ مکہ مکرمہ کے 1400 سال پہلے والے کافروں کے لیے خالی نہیں ہے. ٹھیک ہے, تو جس میں سب مؤمن و کافر داخل ہیں, کہ دنیا کی خواہشات میں مشغول ہو کر اس حساب کے دن کو نہ بھلائیں, کیونکہ اس کو بھلا دینا ہی ساری خرابیوں اور گناہوں کی بنیاد ہے. حب الدنیا رأس کل خطیئہ, دنیا کی محبت جو ہے نا, یہ ہر برائی کی جڑ ہے. ہم کیوں اعلیٰ کے اوپر ادنا کو ترجیح دیتے ہیں؟ آخرت کی فکر, آخرت کے لیے محنت, آخرت کے لیے زندگی گزارنا, اس کے اوپر جو ہے نا ہم وہ کیا کہتے ہیں اس کو, بھیڑ چال, گوئنگ ود دا فلو, ہے نا, جیسے جس طرف ساری دنیا جا رہی ہے نا, ہم بھی اسی طرف, وہ جہنم کی طرف جا رہی ہے, ہم بھی جہنم کی طرف. دجال نے جو ہے, فتنہ دجال کے زمانے کے اندر اس نے کیا کیا آ کر کے, کہ ساری دنیا جا تو رہی ہے جہنم کی طرف, لیکن فتنہ دجال کے زمانے میں اسی جہنم کو جو ہے نا وہ جنت بنا کر کے پیش کیا جا رہا ہوتا ہے. یہ نہیں, ساری دنیا کوئی جہنم کی طرف نہیں جا رہی, سب جنت کی طرف جا رہے ہیں, تم بھی انہیں کے ساتھ جاؤ, تمہیں بھی جنت ہی ملے گی. یہ فتنہ دجال کی خاصیت ہے. پچھلے زمانے میں جب فتنہ دجال والا زمانہ نہیں تھا نا, تو اس وقت ایسا نہیں تھا, جو جہنم کی طرف جا رہا ہوتا تھا نا, تو اس کے دل کے اندر ایک 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 گلٹ ہوتی تھی کہ ہاں یار میں غلط کر رہا ہوں, میں مجھے یہ نہیں کرنا چاہیے, دس از ناٹ رائٹ, ہے نا, دین میں جائز نہیں ہے یہ, اور قرآن میں ایسا, قرآن میں بالکل بھی یہ جائز نہیں ہے, اور حدیث کی تعلیم اس کے خلاف ہے, یہ راستہ غلط ہے, مجھے اس راستے میں نہیں جانا چاہیے. ٹھیک ہے, اور جو جا رہا ہوتا تھا اس راستے میں, تو وہ ویسے بھی جنت جہنم سے بالکل ہی غافل ہوتا تھا, اس کو تو بس امیڈیٹ مزے کی فکر ہوتی تھی. ٹھیک ہے, اور مسلمان جب اس راستے پہ چلتا تھا جہنم کے راستے کے اوپر, یعنی کافر جو جہنم کے راستے پہ چلتا تھا, تو اس کو تو جنت جہنم کا کوئی پتہ ہی نہیں, کچھ فکر ہی کوئی نہیں. مسلمان جو جنت جو جہنم کے راستے پہ کافروں کے پیچھے پیچھے چلتا تھا نا, تو اس کو پتا ہوتا تھا کہ ہاں یار یہ کا یہ 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 جہنم والا راستہ ہے, میں غلط کر رہا ہوں, مجھے نہیں کرنا چاہیے. یہ پہلے ہوتا تھا. آج کیا معاملہ ہے, کافر جس راستے پہ چل رہے ہیں, مسلمان انہیں کے پیچھے, ٹھیک ہے, جہنم کے راستے کے اوپر, لیکن مسلمان کو دجال نے یہ باور کرا دیا ہے कि नहीं 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 नहीं, ये जहन्नुम का रास्ता तो है ही नहीं, ये तो जन्नत का रास्ता है जिसके ऊपर तुम चल रहे हो, ये तो जन्नत का रास्ता है जिसके ऊपर तुम चल रहे हो। ठीक है, तो इस वजह से फर्क क्या पड़ गया है, वो जो गिल्ट था ना पहले, वो गिल्ट ही खत्म हो गया, वो अफसोस ही खत्म हो गया, वो फिक्र ही खत्म हो गई। वो जो जहन्नुम का काम कर रहा होता है उसके ऊपर दीदा दलेरी के साथ, मैं तो असल जन्नत का रास्ता तो मेरा ही है। ठीक है, उन्होंने कुछ लिखा है तो वो पढ़ लेते हैं, उसके बाद सुनते हैं। हाउ टू बी कॉन्शियस ऑफ डेथ एंड नॉट बी एंग्शियस एंड डिप्रेस्ड थिंकिंग अबाउट इट ऑन द अदर एंड। हाउ टू बी एंग्शियस एंड डिप्रेस्ड थिंकिंग अबाउट इट, हाउ नॉट टू बी एंग्शियस एंड डिप्रेस्ड। ठीक है, तो वो बड़ा आसान सा है कि मौत के बाद हमने जहां जाना है, ठीक है, तो उस जगह अपना जखीरा बनाना शुरू करें, अपनी इन्वेस्टमेंट करें, ठीक है, अपना मकान खरीदें, उस मकान के अंदर अच्छे अच्छे जो है वो, यानी मिसाल के तौर पर पाकिस्तान जाना है ना, पाकिस्तान जाने की मिसाल दी थी, तो अब जो है ना वो किसी की फैमिली यहीं पर हो और पाकिस्तान के अंदर जो है ना वो एक किराए का बड़ा फती चढ़ सा घर हो, ठीक है ना, जिसके सामने वाली सड़क के ऊपर जो है वो गटरों बनता हो, है ना, और उस घर के अंदर जो है ना वो बिजली भी जो है वो दिन में बस 2 घंटे आती हो और नलके के अंदर पानी भी ना आता हो, है ना, और पड़ोसी भी जो है ना वो भी जो है वो हर वक्त लड़ाई झगड़ा चीख चिल्ला करते रहते हो, ठीक है ना। तो अब ऐसा शख्स जो सऊदी अरब में रहता है, ये उस घर में जाना चाहेगा, पाकिस्तान के उस घर में जाना चाहेगा? हाँ, अगरचे के वो उसका बर्थ प्लेस है, उसका बचपन जो है वो पाकिस्तान में गुजरा है ना, और बड़ी यादें वाबस्ता है उसको पाकिस्तान के साथ, लेकिन क्या ये यहाँ से पाकिस्तान के उस घर में जाना चाहेंगे? नहीं जाना चाहेंगे, क्योंकि वहां पर तो मुसीबत ही मुसीबत है, है ना। तो अब इसको कोई कहे कि नहीं भी हम आपको ना आपके आपके कंट्री में वापस भेज रहे हैं, आपकी बर्थ प्लेस पे वापस भेज रहे हैं, वेयर यू बिलोंग, हम आपको उधर भेज रहे हैं, तो अब ये शख्स जो है वो खुश होगा इस खबर को सुन करके या एंग्शियस एंड डिप्रेस्ड होगा? एंग्शियस एंड डिप्रेस्ड होगा ना, है ना, खुश तो नहीं होगा इस खबर को सुन करके, अगरचे के उसके मुल्क में इसको भेजा जा रहा है ना। लेकिन अगर पाकिस्तान में इसका अच्छा सा घर हो और वहां पर जो है वो सब कुछ माशाल्लाह, ही विल बी लुकिंग फॉरवर्ड टू इट। तो बिल्कुल यही मामला जो है वो मौत के साथ भी है कि अगर हमने आखिरत के लिए हकीकन हकीकतन अगर हमने आखिरत फोकस्ड जिंदगी गुजारी होती है ना, तो इसका मतलब खाली ये नहीं है कि बस बैठे जो है वो सोचते रहे आखिरत मुराकबा करेंगे, आखिरत का मुराकबा, आखिरत का मुराकबा, आखिरत का मुराकबा, नहीं, इसका मतलब ये है कि आप गुनाहों से बचें, क्योंकि गुनाहों से जो है वो आखिरत का घर जो है वो गंदा हो जाता है, गुनाहों के नतीजे में आखिरत के घर का की पाइपलाइन टूट जाती है, आखिरत के घर का पानी आना बंद हो जाता है, आखिरत के घर के ऊपर गटर बनना शुरू हो जाता है, आखिरत के घर की बिजली बंद हो जाती है, ये गुनाहों की वजह से होता है। और नेकियां करने से, राइट, अल्लाह का जिक्र करने से, दीन का इल्म हासिल करने से, दीन पर अमल करने से, खैर ख्वाही की जिंदगी गुजारने से, आखिरत के घर के अंदर माशाल्लाह डेकोरेशन उसके अंदर जो है वो माशाल्लाह सारी की सारी चीजें वो लग रही हैं उसके अंदर, ठीक है। तो जब ऐसा होता है तो फिर एंग्शियसनेस और डिप्रेशन की कोई गुंजाइश ही नहीं। भाई एंग्शियस और डिप्रेस्ड जो बंदा है ना, ये जो एंग्शियस, एंग्जाइटी एंड डिप्रेशन, ये हमारे इख्तियार में नहीं है कि हम एंग्शियस हो जाए और डिप्रेस हो जाए। No, this is a result of our actions. ये अल्लाह की तरफ से है, ये फीलिंग्स हैं, ये कैफियात हैं जो कि अल्लाह ताला हमारे अंदर डालते हैं। हम इसको फोर्स नहीं कर सकते, ना तो हम इसको फोर्स डिवेलप कर सकते हैं अपने अंदर एंग्जाइटी और डिप्रेशन, और ना हम इनको फोर्स करके बाहर निकाल सकते हैं। नहीं, हम तो आमाल करते हैं जिन आमाल के नतीजे में अल्लाह ताला ये कैफियात हमारे अंदर डालते हैं, है ना। जब हम नेकी के अमाल करते हैं और गुनाहों से बचते हैं, अल्लाह ताला एंग्जाइटी और डिप्रेशन को हमसे दूर कर देते हैं, खत्म हो जाती है हमारे अंदर एंग्जाइटी और डिप्रेशन। और जब हम गुनाह करते हैं और नेकी के अमाल नहीं करते हैं, तो अल्लाह ताला हमारे अंदर एंग्जाइटी एंड डिप्रेशन डाल देते हैं, ठीक है। तो दिस इज नॉट एन एक्टिव एक्शन ऑफ आवर ओन, This is a passive result of our actions. ठीक है, तो how to be conscious of death and not be anxious and depressed का यही जवाब है. और कोई रॉकेट साइंस नहीं है कि आपको बैठकर किसी लैब के अंदर कुछ बनाना पड़ेगा और एक्सपेरिमेंट्स करने पड़ेंगे और रोजाना वर्जिश करनी पड़ेगी. नहीं, ये सब कुछ नहीं है. ठीक है, दिस इज एज सिंपल एज इट इज. ठीक है जी, कोई और सवाल है? कॉन्शियस ऑफ डेथ फजक्किर इन द ज़िक्र तन्फ़ौल मोमिन, मौत की याद दहानी, मौत की याद दहानी. ठीक है, तो कुरान के जरिए से मौत की याद दहानी, कुरान की जो आप तफसील क्लास ले रही हैं, मौत की याद दहानी हो रही है ना, तो इस याद दहानी से यू बिकम कॉन्शियस ऑफ डेथ. ठीक है ना, और नॉट टू बी एंग्शियस एंड डिप्रेस्ड के बारे में पहले जवाब थे. ठीक है जी, चले टाइम ओवर हो चुका है. तफसील क्लास का तो खत्म करते हैं. आपको दावा.